ब्रेक में करा लेंगे الشیطان الرجیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمدللہ رب العالمین. جی تھوڑا سا ہم پچھلی آیتوں کو دیکھیں گے جو ہم نے کل جلدی میں کی تھی اور اس کا ہلکا سا خلاصہ کر کے اگلی سورت لیں گے. مجھے پتا ہے کہ آپ لوگ ذہنی طور پہ سورہ کہف کے لیے تیار ہیں لیکن پچھلے کو ساتھ لے کے چلیں گے تو انشاءاللہ زیادہ اچھی طرح سمجھ آئے گا. آن لائن پہ ایک دفعہ سب لوگ کنفرم کر دیں کہ وائس کلیئر ہے. جی سب دعا کرتے ہیں. الحمدللہ اللہ سے سب دعا کریں کہ کوئی بھی رکاوٹ نہ ہو اور ہم بہترین طریقے سے اس کو لے سکیں. تو چلتے ہیں پہلے پچھلے سبق کا خلاصہ اور اس کے بعد پھر اگلا سبق انشاءاللہ تعالی. نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. سورۃ تو ہم نے پوری کر لی لیکن آخری آیتوں کا پیغام کیا تھا؟ اگر آپ دیکھیں کہ قرآن پاک میں اسی طرح سے ربط ہے جیسے کہ بچے کے پیدا ہونے میں ربط ہوتا ہے اور اس کے دنیا میں آنے کے بعد گرو کرنے میں ربط ہوتا ہے. بچپن سے لے کر جوانی اور بڑھاپا کبھی کسی کا مختلف نہیں ہوا. یہ نہیں ہوا کہ کوئی بچہ پیدا ہو تو بوڑھا ہو, پھر آہستہ آہستہ جوان ہو اور جب مرے تو بچہ بن جائے. ہمیشہ بچہ, پھر جوان, پھر بوڑھا. اسی ترتیب کو اگر ہم قرآن پاک میں دیکھیں تو ہمیں بہت ہی اچھی طرح دکھتی ہے. ہم نے یہ جو آخری آیات پڑھی جس میں بنی اسرائیل کے بارے میں کچھ مستقبل کے اشارے بھی دکھے اور کچھ ان کی ماضی کی باتیں بھی تھیں اور ساتھ ہی ساتھ پھر ان کے اندر سے بھی کچھ لوگوں کا ہدایت پر ہونا اور قرآن کو سن کر یا اللہ کی آیتوں کو سن کر سجدوں میں گر جانا, یہ سب کیا بتاتے ہیں کہ اللہ سبحانہ تعالیٰ کا یہ کلام جو ہے نا یہ غیر متصب ہے. سمجھتے ہیں غیر متصب کیا ہوتا ہے؟ یعنی کسی کی حمایت نہیں کرتا, कोई अपना है तो चू के अपना है, इसलिए उसकी बुरी भी बुरी बात अच्छी है, और कोई चू के बेगाना है तो उसकी अच्छी बात भी बुरी है क्योंकि वो बेगाना है। कहीं इनकी तारीफ दिखती है, कहीं इनका इनके ऊपर तनकीद दिखती है, और ऐसी जात जो किसी इंसान की रियल चीज को सामने ले आए, उसको बगैर किसी उसके ऊपर ऐसी फीलिंग लाए बगैर कि चलो इसको मैंने बुरा कहना है या भला कहना है, तो उसकी बात पे बहुत कान धरने चाहिए। यानी दूसरे लफ्जों में खुलासा क्या है कि अल्लाह ताला बनी इसराइल के दुश्मन नहीं है। जहां भी कुरान पाक में उनके ऊपर तनकीद हुई, ये उनके अपने रवैये थे। तो हम सब के लिए भी इसमें कमल की बात है कि जब हमारा अपना कोई प्यारा माँ बाप भाई बहन, खासतौर पे बचपन में माँ बाप की तनकीद बहुत बुरी लगती है, तो उस वक्त बजाय इसके कि उनकी बात पे गुस्सा करें, ये सोचने की जरूरत होती है और सोचना चाहिए। अच्छे बच्चे यही सोचते हैं कि आखिर इसने मुझे ही ऐसा क्यों कहा, किसी और को क्यों नहीं कहा। फिर दूसरी बात, आंखों का तर होना, रोने की बात हुई ना, याद रखिए जिनके दिल सख्त होते हैं ना, उनकी आंखें भी खुश्क होती हैं। हम सब अपनी आंखों को देखें, कुरान के साथ हमारा ताल्लुक किस दर्जे का है। एक तरफ निजाशी और उसके दरबारियों की मिसाल 7वें पारे के शुरू में दी गई, और एक तरफ यहां पे उन उलमा यहूद की बात है कि जो उस वक्त मौजूद थे और वो कुरान की आयतों को सुनते थे, और उनकी ये हालत थी। यहां अगर आप इस्तिलाही सजदा ना भी कहें तो आजजी तो बहरहाल सजदे के अंदर आती ही है। तो गोया कि अल्लाह सुबहान तआला ने यहां जो खूबियां उनकी बयान की, अगर आप आयत 109 को देखें, यबकून यजीदुहुम यखिरून लिलअज़कान, ये हैं वो तीन तासुरात जो कुरान पढ़ने के बाद हमारे भी होने चाहिए। अपने लिए एक चेकलिस्ट बना लें, क्या मैं सख्त तो नहीं हो गई, क्या मेरा दिल सख्त तो नहीं हो गया, कुरान सुन सुन के थक तो नहीं गई, दूसरों पे तनकीद, फुलां को बुरा भला कहना, लेकिन ना यबकून ना यजीद हूं खुशुआ और ना ये खिरू नलिलस्कानी सुज्जदा। फिर एक और सवाल खुद से पूछते हैं कि कुरान पढ़ने के साथ साथ मेरी नमाजें कैसी हुई, क्या मेरे इस कुरान पढ़ने का फायदा मेरी नमाजों को हुआ, या क्या मैं अपनी नमाजों में बेहतरी महसूस करती हूँ। फिर इसी तरह आप देखिए कि एक और चीज भी इस आयतों में हमें इशारा मिलता है, और वो क्या है कि जब किसी कौम की शामत आती है ना, तो अल्लाह ताला उससे वो काम करा लेता है जिसको वो बज़ाहर अपने फायदे के लिए करता है, लेकिन वो उसके नुकसान के होते हैं। आज पूरी दुनिया के अंदर से एक छोटे से गिरोह का एक जगह पे जमा होना असल में तो उनके अपने जाती फायदे का है, लेकिन देखा जाए तो ये हजरत ईसा अलैहिस्सलाम के मिशन को मजबूत कर रहा है। अगली सूरत में भी इसका ताल्लुक है दज्जाल के नाते से, जहां मौका होगा उसकी हम बात करेंगे। यहां जो लफ्ज है ना लफीफा, इसको भी थोड़ा समझ लीजिए, 104 में लाम फाफा, ये जो उर्दू में आप लफ्ज बोलते हैं ना लिफाफा, वो भी इसी से ही है। लफीफ कहते हैं आदमियों का एक बड़ा गिरोह जिसमें मुख्तलिफ कबाइल के लोग हों। इसी तरह से दो या दो से जायद इकसाम का मिलाया हुआ खाना, कभी कभी आप एक जगह दो खाने रखते हैं ना, और अगर आज इंग्लिश की टेक्स्ट में समझ लें तो प्लेटर, प्लेटर में क्या होता है, हर तरह की थोड़ी थोड़ी चीजें होती है, उसको भी लफीफ कहते हैं। कुरान पाक में ये लफ्ज आता है वह जन्नतिन अल्फाफा, और जन्नत ते उनके करीब कर दी जाएंगी या वो उनके बिल्कुल पास हो जाएंगी। तो गोया के अल्लाह ताला ने एक ही लफ्ज में बहुत ही खूबसूरत तरीके से ये बातें हमारे सामने रख दी। फिर उसके बाद आयत 110 में जो अल्लाह सुबहान तआला के नामों के बारे में मुशरिकीन ने मक्का की बात थी, उसका इशारा था। बिस्मिल्लाह कहते थे और रहमान को नहीं मानते थे, यानी ये भी एक अजीब सी मत लगती है, हालांकि लफ्ज़ रहमान में इतनी मोहब्बत है कि उसको सुनते ही दिल प्यार से भर जाता है, लेकिन अर्रहमान की बजाय जब हम कहते हैं कि बिस्मिल्लाहिर्रहमानिर्रहीम, तो इस पे मक्का वाले मायूस हो जाते थे, बुरा मनाते थे। तो अल्लाह ताला ने इसी के ऊपर यहाँ बात कर दी कि तुम अल्लाह ताला के नामों के बारे में इस तरह के, जिसका आप कहना चाहिए कि एक्सट्रीम रवैये ना रखो। फिर उसके बाद आप देखिए कि यहाँ से एक और बात हमें पता चलती है कि नमाज में खुशू रखने के लिए कभी थोड़ी ऊंची और कभी आहिस्ता आवाज میں تلاوت کرنی چاہیے. بہترین طریقہ کیا کہ آپ خود سن سکیں. جب ہم خود اپنی آواز سنتے ہیں نا تو اس سے ہماری توجہ رہتی ہے. بعض دفعہ ہم اتنی آہستہ پڑھتے ہیں کہ زبان بھی نہیں ہلتی, بلیو می, ہونٹ نہیں ہلتے, شاید اندر زبان تو ہلتی ہی ہوگی. پھر اس کا نقصان کیا ہوتا ہے, ہماری توجہ بھٹکنے لگتی ہے اور بعض اتنی اونچی بھی پڑھنے لگ جاتے ہیں بعض اوقات کہ وہ دوسروں کو بھی ڈسٹرب کرنے لگ جاتے ہیں. حضرت نبی صلی اللہ علیہ وسلم ایک دفعہ ابو بکر رضی اللہ عنہ کے پاس سے گزرے تو دیکھا کہ وہ بہت ہی آہستہ آواز میں تہجد پڑھ رہے تھے, یعنی رات کی جماعت یعنی نفل نماز کا ذکر ہے. پھر آگے گئے تو حضرت عمر کو دیکھا, وہ بہت اونچی آواز میں تہجد پڑھ رہے تھے. آپ نے بعد میں پوچھا, ابو بکر آپ اتنی آہستہ کیوں پڑھ رہے تھے؟ تو کہا, اللہ کے نبی, میں جس رب سے مناجات کر رہا تھا اس کو پتا ہے, وہ سن لیتا ہے, میری آہستہ بھی سن لیتا ہے. سورۃ طہٰ میں بھی آتا ہے نا کہ اگر پکار کے کہو یا دھیمی آواز سے کہو وہ سب باتیں سنتا ہے. اور دوسری بات ہے کہ جو لوگ سو رہے تھے ان کا خیال کر رہا تھا. تو حضرت عمر سے پوچھا کہ آپ کیوں جی پڑھ رہے تھے؟ کہ اللہ کے نبی, شیطان کو بگا رہا تھا اور ساتھ ہی ساتھ سوئے ہوئوں کو جگا رہا تھا. یہ ہے شاکلہ. کچھ کی شاکلہ ابو بکر جیسی ہے تو کچھ کی عمر جیسی ہے. آپ نے ابو بکر سے کہا کہ آپ تھوڑا سا اونچی پڑھا کریں, اور عمر فاروق سے فرمایا کہ آپ تھوڑا سا آہستہ پڑھا کریں. تو اس سے کیا پتہ چلتا ہے کہ اصلاح کر دینی چاہیے دوسروں کی. اسی طرح حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ یہاں صلاتیکا سے مراد دعا ہے, دعائیکا, کیونکہ نماز کے لیے دعا کے لیے بھی طلب صلات آتا ہے نا, درود صلات و سلام جیسے ہم کہتے ہیں. تو دعا مانگتے ہوئے بھی آواز نہ تو بہت چیخنے والی ہونی چاہیے اور نہ بہت دبی ہوئی. بعض لوگ تو جب خاص طور پہ اجتماعی دعائیں کرتے ہیں اونچی آواز میں, اللہ کی پناہ, کبھی تو اللہ کو حکم دینے کا انداز ہوتا ہے, کبھی دھونس والا, کبھی دھاندلی والا کہ اللہ بس تو اب آ جا, اے اللہ بس تجھے پکار دیا اب تو آ جا, تو ایسے نازیبا الفاظ جائیں. اسلام میں پسندیدہ نہیں ہے جس کو ہم لے کر چلیں. کا نام آیت عزت ہے, عزت کی آیتیں, اور صحابہ میں سے کسی کا عمل بھی دکھتا ہے کہ وہ بہت ہی کمزور حال میں تھے اور بہت ڈپریسو تھے اور بہت, جس کو آپ کہہ لیجئے نا آج کے دور میں, سٹریس میں تھے یا ٹینشن میں تھے, وٹ ایور, حالانکہ ان کے لیے تو یہ لفظ بولتے ہوئے بھی اچھے نہیں لگتے, لیکن اللہ کے نبی نے ان کو کہا کہ آپ اس آیت کو پڑھا کریں. تو جب انہوں نے اس آیت کو پڑھا تو اس کے بعد ان کی حالت درست ہو گئی. تو یہ ایک روایت ہے, ہم اس کے بارے میں کچھ زیادہ نہیں کہتے. تفسیر ابن کثیر میں یہ ہے, اگر آپ نے خود بھی سننی ہو, پڑھنی ہو تو پڑھ لیجیے اس میں سے. تو گویا کہ آپ کہہ لیجیے کہ ایک بہت ہی خوبصورت صورت تکمیل پہ پہنچی اور ایک نئی بہت ہی مشہور اور بہت خوبصورت صورت ہمارے سامنے ہیں. ہم اللہ تعالیٰ سے یہ دعا مانگیں, آج پھر اپنے دل کو چیک کریں, عادت تو نہیں ہو گئی, بس قرآن برائے قرآن تو نہیں رہ گیا, پڑھنا برائے پڑھنا, آنا برائے آنا, بیٹھنا برائے بیٹھنا, یاد کرنا برائے یاد کرنا, اور ٹیسٹ دینا برائے ٹیسٹ دینا. بس دفعہ ایک چیز جب ہمارے معمول میں شامل ہو جاتی ہے نا تو عادت بن جاتی ہے. دیکھیں لفظ عادت اور عبادت دونوں میں فرق ہونا چاہیے. عبادت کو جب عبادت سمجھ کے کرتے ہیں نا تو اس میں خشوع رہتا ہے, اس کے اندر ہمارا دل لگا رہتا ہے. لیکن جب عبادت کو عادت بنا لیتے ہیں, چونکہ عادت بن جاتی ہے وقت کے ساتھ, ہو کوئی حرج نہیں, تو بعض دفعہ پھر اس میں سے ہماری روح نکل جاتی ہے اور ہم اس کو کرنا نہیں پسند کرتے. تو اچھی سی دعا مانگیں, اللہ تعالی ہم سب کو اس کے اوپر عمل کی توفیق عطا فرمائے. سبحان ربک رب